यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नेपाली कंग्रेसले सबै ठूला परिवर्तनको नेतृत्व गरेर मुलुकमा समृद्धिको पूर्वाधार खड़ा गरेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। पार्टीको ध्यान अब तीनै तहको निर्वाचनमा केन्द्रित हुनुपर्नेमा उहाँको जोड़। राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा 12 को नतिजा प्रकाशन, वेबसाइटबाटै नतिजा हेर्न सकिने। र पूर्वी अफ्रिका भोकमरीको चपेटामा 2.5 करोड़ मानिस प्रत्यक्ष मारमा। समाचार अब विस्तारमा। प्रधानमन्त्री एवं नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न 14 महाधिवेशनबाट पार्टीलाई अझ बलियो बनाएर आगामी तीनै तहको निर्वाचनमा विजयी गराउनुपर्ने दायित्व सबैको काँधमा रहेको बताउनु भएको छ। प्रदेश नम्बर 1 को प्रथम प्रदेश अधिवेशनको भर्चुअल रूपमा उद्घाटन गर्दै उहाँले अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था कंग्रेसको अगुवाईमा आएको उल्लेख गर्दै कंग्रेसले सबै ठूला परिवर्तनको नेतृत्व गरेर मुलुकमा समृद्धिको पूर्वाधार खड़ा गरेको बताउनुभयो। संविधान जारी भएपछि प्रदेशको यो ऐतिहासिक पहिलो अधिवेशन भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले केही महिनाभित्रै स्थानीय तहको निर्वाचन तथा एक वर्षभित्र संघ र प्रदेशको निर्वाचनमा जाने हुँदा पार्टीको ध्यान तीनै तहको निर्वाचनमा केन्द्रित हुनुपर्ने बताउनुभयो। बलियो लोकतन्त्रमा मात्रै मुलुकको विकास र समृद्धि सम्भव हुने भन्दै प्रधानमन्त्री देउवाले मुलुकको विकास र समृद्धिको नेतृत्व कंग्रेसले मात्रै गर्न सक्छ भन्ने विगतका घटनाक्रमले पुष्टि गरिसकेको उल्लेख गर्नुभयो। प्रधानमन्त्री देउवाले प्रदेश अधिवेशनको पूर्ण सफलताको कामना गर्दै सहभागी सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। नेकपा एमालेको चितवनमा सम्पन्न 10 राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओली सहित पदाधिकारीहरूले पदबहाली गर्नुभएको छ। एमालेको केन्द्रीय कार्यालय थापाथलीमा आज पदबहाली गर्दै अध्यक्ष ओलीले लोकतान्त्रिक सहमति निर्विरोध अभ्यासबाट 10 महाधिवेशन सम्पन्न गरेको र यसबाट राम्रो परिणाम आएको बताउनुभयो।
महाधिवेशन अनेक कोणबाट अनेक बाटाबाट अत्यन्तै सफल रह्यो। यसले लोकतान्त्रिक अभ्यास, सहमतिका अभ्यास, सर्वसम्मतिका अभ्यास, निर्विरोधका अभ्यास, सबै खालका अभ्यासहरू अगाडि बढायो र ती अभ्यासको परिणाम पनि अत्यन्त राम्रो। यसले नेकपा एमालेका उद्देश्य, गन्तव्य, विचार र कार्यशैली तरिकाहरू, यसका मूलभूत र आधारभूत नीतिहरूको बारेमा स्पष्ट पार्ने काम पनि गर्यो। राष्ट्रिय राजनीति जसरी अन्योलग्रस्त, अस्थिरतायुक्त र गत्यावरोधको अवस्थामा जो रहेको छ, त्यस स्थितिलाई अन्त्य गरेर देशलाई सही बाटोमा अगाडि बढाउने काममा हामी लाग्छौं आगामी दिन।
अध्यक्ष ओलीले आफ्नो पार्टीबाट निष्कासित व्यक्तिहरू संसदमा गए बस्न नदिने चेतावनी समेत दिनुभयो। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव नेपालले आगामी निर्वाचनमा आफ्नो पार्टी ठूलो पार्टी हुने बताउनु भएको छ। डाक्टर इन्जिनियर सहित 11 भक्तपुरका अगुवाको पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले देशव्यापी रूपमा आफ्नो पार्टीमा आउनेहरूको लहर बढ़ेको बताउनुभयो। उहाँले एकीकृत समाजवादी राम्रो पार्टी रहेको र सही निष्कर्षमा पुग्ने पार्टी भएको दावी गर्नुभयो। नेकपा माओवादी केन्द्रले आसन्न राष्ट्रिय सम्मेलनलाई भव्यतापूर्वक सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको छ। पार्टी मुख्यालय पेरिस डाँडामा आज बसेको स्थायी समिति बैठकले राष्ट्रिय सम्मेलन सफल पार्न व्यवस्थापन, प्रचार प्रसार, स्वयंसेवक तथा स्वास्थ्य उपसमिति गठन गर्ने निर्णय गरेको प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिनुभयो। माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी पुष 11 गतेदेखि 13 गतेसम्म काठमाडौँमा हुँदैछ। सम्मेलनको उद्घाटन कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ। बुधबारदेखि काठमाडौँमा शुरू भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङदेनले उम्मेद्वारी दर्ता गराउनु भएको छ। राप्रपा निर्वाचन समितिले तोकिएको समय सीमामा अध्यक्ष पदका लागि थापा र लिङदेनको उम्मेद्वारी परेको निर्वाचन समितिका सदस्य वरिष्ठ अधिवक्ता राजु बस्नेतले जानकारी दिनुभयो। त्यस्तै उपाध्यक्षमा एक महिलासहित 4 जनामा महिलातर्फ रोशन कार्की र लीलादेवी श्रेष्ठको उम्मेद्वारी परेको छ। त्यस्तै खुल्लातर्फ उपाध्यक्षमा जगत प्रसाद गौतम, रामचन्द्र राय यादव, विक्रम पाण्डे, ध्रुव बहादुर प्रधान, बुद्धिमान तामाङ र दुर्गादेवी श्रेष्ठको उम्मेद्वारी परेको समितिका सदस्य वरिष्ठ अधिवक्ता बस्नेतले जानकारी दिनुभयो। उहाँका अनुसार 141 केन्द्रीय सदस्यमा 264 जनाले उम्मेद्वारी दर्ता गरेका छन्। समितिले 4 बजेसम्म उम्मेद्वारको नाममाथि दावी विरोध गर्ने र उम्मेद्वारी फिर्ताको समय तय गरेको छ। उम्मेद्वारको नाममाथि दावी विरोध सकिएपछि 5 बजे अन्तिम नामावली प्रकाशन गर्ने र भोलि 8 बजेदेखि 5 बजेसम्म मतदान हुने निर्वाचन समिति सदस्य बस्नेतले जानकारी दिनुभयो। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को नतिजा प्रकाशन गरेको छ। बोर्डका प्रवक्ता कृष्ण प्रसाद शर्माका अनुसार आज बिहान बसेको बोर्डको बैठकको निर्णय अनुसार नतिजा प्रकाशन गरिएको हो। उहाँका अनुसार नेपाल टेलिकमको वेबसाइटबाट नतिजा हेर्न सकिनेछ। कक्षा 12 को परीक्षा गत भदौ 30 देखि असोज 8 गतेसम्म सञ्चालन भएको थियो। COVID-19 को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि 2 पटक स्थगित भएको थियो। परीक्षामा मुलुकभरबाट 375,015 जना परीक्षार्थी सहभागी थिए। सर्वोच्च अदालतमा आज बन्दीसहित सबै खाले मुद्दाका पेशी तोकिएको छ, तर सुनवाई भने शुरू हुन सकेको छैन। सुनवाईका लागि 11 वटा इजलास गठन भएकामा 9 संयुक्त र 2 एकल इजलास रहेको छ। ती इजलासमा 136 मुद्दा सुनवाईका लागि राखिएको छ। सर्वोच्चमा यही मंगिर 15 गतेदेखि गोला प्रक्रियाबाट पेशी तोकी सुनवाई प्रारम्भ गरे पनि आन्तरिक विवादका कारण गत कार्तिक 8 गतेदेखि नै बन्दीका रिट निवेदन बाहेक अन्य मुद्दामा सुनवाई हुन सकेको छैन। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा COVID-19 को संक्रमणका कारण सोमबार अस्पताल भर्ना हुनुभएकोमा आज निको भएर घर फर्किनु भएको छ। अपाङ्गता भएका व्यक्तिहरूको 30 औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइँदैछ। सन् 1992 देखि हरेक वर्ष December 3 अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका रूपमा विश्वभर मनाउने गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले यस अवसरमा एक शुभकामना सन्देश दिनुहुँदै नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको र यसै संवैधानिक प्रावधानको कार्यान्वयनका लागि सरकारले आवश्यक कानून तथा नियमावलीको समेत तर्जुमा गरिसकेको उल्लेख गर्नुभएको छ। त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले सन्देशमा अवरोध रहित वातावरणमा अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी, सहभागिता, सामाजिक सुरक्षा र पुनस्थापना सहज पहुँचका लागि सरकार क्रियाशील रहेको बताउनुभएको छ। मार्ग शीर्ष कृष्ण चतुर्दशीका दिन आज दिवंगत पितृको सद्गतिको कामना गर्दै पशुपति क्षेत्र लगायत देशभरका शिवालयमा सतबीज छरिएको छ। हिजो त्रयोदशीको रातभर भक्तजनले पशुपति लगायत देशभरका शिवालय एवं घरघरमा समेत दिवंगत पितृको नाममा अखण्ड महाद्वीप दान गरेका थिए। हिजो रातभर पितृको सद्गतिको कामना गर्दै बत्ती बालेर बसेका भक्तजनले आज बिहानदेखि सतबीज छर्ने गर्दछन्। नेपालको प्रमुख पर्यटकीय स्थल पोखरामा थप एक पर्यटकीय गन्तव्य स्थल स्थापित भएको छ। पोखराको पुम्दी भुम्दीमा महादेवको मूर्ति स्थापना भएपछि त्यहाँ पुग्ने आन्तरिक र बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ। पोखराबाट संवाददाता माधव पराजुली।
पोखराको पुम्दी भुम्दीमा महादेवको मूर्ति हेर्न पुग्नेको संख्या पछिल्लो समय ह्वात्तै बढेको छ। यति बेला महादेवको मूर्ति हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ। काठमाडौँबाट पोखरा घुम्न आएका प्रदीप घिमिरेलाई यस महादेवको मूर्ति र यहाँबाट देखिने दृश्यले मन लोभ्यायो र फेरि आउने गरायो।
एकदम रमणीय छ, देवताल देख्ने, यता हिमालहरू देख्ने, काठमाडौँभन्दा राम्रो लाग्यो।
पोखरा महानगरपालिका वडा नम्बर 22 पुम्दी भुम्दी पुम्दीकोटमा विशाल महादेवको मूर्ति खड़ा गरिएको छ। एक वर्ष अघि जडान गरिएको मूर्ति परिसरभित्रको 95% निर्माण कार्य सम्पन्न भएको छ। बाँकी काम अहिले भइरहेको छ। धार्मिक या घुम्न आउने पर्यटकको लागि जुनसुकै बेला पनि उक्त स्थान खुल्ला गरिएपछि हिजो आज यहाँ आउने पर्यटकको भीड लागेको छ भने अर्कोतिर पुम्दी भुम्दीको व्यापार व्यवसाय समेत फस्टाएको छ।
विशाल शिव मन्दिर शुरू भइसकेपछि हाम्रो व्यापार निकै राम्रो भएको छ। पोखराका पनि आइरहेका छन्, बाहिरका आउने क्रम पनि जारी छ, त्यसैले हामी चाहिँ निकै आशावादी छौ।
पुम्दीकोटबाट पोखरा बजार, विश्व शान्ति स्तूप, सराङकोट, काहुडाँडा, हिम श्रृंखला, फेवाताल, हरियो वन जंगल लगायतको दृश्य देख्न सकिन्छ। 40 करोड़को परियोजनामा 20 करोड़ रूपियाँ खर्च भइसकेको छ। मूर्ति निर्माण गर्न महाज्ञबाट 8 करोड़ रूपियाँ संकलन भएको थियो। पोखरा महानगरपालिकाले 1 करोड़ 50 लाख, प्रदेश सरकारबाट 3 करोड़ 50 लाख र संघीय सरकारले 4 करोड़ रूपियाँ दिएको थियो। पोखरा आउने पर्यटकलाई थप एक दिन बस्न समय लम्ब्याउने गरी पर्यटकीय गन्तव्यको विकास गरिएको मूर्ति निर्माण समितिका अध्यक्ष चन्द्रकान्त बराल बताउनुहुन्छ।
त्यहाँको लोकल जनसमुदायले पूजा गर्दै आइरहेको स्थान हो, त्यसलाई अलि ठुलो रूप दिउँ र एउटा धार्मिक पर्यटकीय स्थल पनि बनाऊ भन्ने सोच अनुरूप विशाल महादेव मूर्ति निर्माण परिकल्पना गर्यौं। आज हामी परिपरि काम सम्पन्न गरिसकेछौं।
भारतको मथुरामा बनाइएको करिब 6 टन तौल बराबरको मूर्ति 51 फिट अग्लो छ। पुम्दीकोटमा हाल मूर्ति स्ट्याण्ड सहितको ध्यान केन्द्र 108 शिवलिङ्ग पनि बनाइएको छ। माधव पराजुली, रेडियो नेपाल, पोखरा।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G बाट गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। सोलखुम्बुको खुम्बु क्षेत्रको भ्रमणमा रहेका नेपाली मूलका अमेरिकन नागरिकको मृत्यु भएको छ। तेन्जिङ हिलारी विमानस्थल लुक्लामा समिट इयरको जहाज मार्फत हिजो सोलखुम्बु पुग्नुभएका 61 वर्षीय बिन्देश्वर कक्षपतिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। नाम्ची भ्रमणमा निस्केका कक्षपतिको फागदिङ स्थित ट्रेकर होटलमा मृत्यु भएको थियो। रूकुम पश्चिमको 8 बिस्कोट नगरपालिका 7 औलमा आज बिहान भएको ट्र्याक्टर दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्। दुर्घटनामा ट्र्याक्टर चालक गोपाल विकको घटनास्थलमै मृत्यु भएको छ भने उनकी श्रीमती सपना विक घाइते भएकी छिन्। चितवनको भरतपुर महानगरपालिका 29 जुगेडीमा टिपरको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा लमजुङको रायनास गाउँपालिका घर भएकी अन्दाजी 55 वर्षीय चन्द्रकुमारी सार्की रहेको बताइएको छ। त्यस्तै पूर्व पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुर अर्जुनी जंगल क्षेत्रमा भएको ट्र्याक्टर दुर्घटनामा परि 14 जना घाइते भएका छन्। दैजीबाट जन्ती भोज खाएर कृष्णपुर नगरपालिका जाँदै गरेको ट्र्याक्टर अर्जुनी जंगलमा दुर्घटना हुँदा 14 जना घाइते भएका प्रहरीले जनाएको छ। घाइते मध्ये 4 जनाको अवस्था गम्भीर छ। भारतमा पनि कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनका संक्रमित भेटिएसँगै नेपालको सीमावर्ती जिल्ला पर्साको वीरगंज नाकामा उच्च सतर्कता अप्नाइएको छ। भारतमा ओमिक्रोनका संक्रमित भेटिएसँगै पुनः जिल्ला COVID-19 संकट व्यवस्थापन केन्द्र मार्फत आवश्यक सजगता अप्नाउने गरी तयारी अघि बढ़ाइएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताउनुभयो। हाल देशमा विकसित भएको पश्चिमी न्यूनचापीय प्रणाली र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले सुदूरपश्चिम कर्णाली, लुम्बिनी, गण्डकी तथा बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहे बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय प्रसंग। पूर्वी अफ्रिकी राष्ट्रहरूमा सुक्खाले भोकमरीको समस्या ल्याएको छ। यो पटक पर्याप्त वर्षा नभएकोले खडेरीका कारण 2.5 करोड़ मानिस भोकमरीमा पर्ने भएका हुन्। उत्तरी केन्या, सोमालिया र दक्षिणी इथियोपियाका मानिस आगामी वर्षसम्मै भोकमरीको चपेटामा पर्ने अधिकारीहरूले बताएका छन्। खडेरीले वस्तुभाव मर्दा कृषकहरू थप मारमा परेका छन्। र कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन देखिएपछि अमेरिकामा उच्च सतर्कता अप्नाउन थालिएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले यात्रा सम्बन्धी कड़ा नियमको घोषणा गर्नुभएको छ। राष्ट्रपति बाइडेनले स्वास्थ्यका मापदण्ड र खोप सम्बन्धी यसअघिका नियम पालना गर्न आग्रह गर्नुभएको छ। क्यालिफोर्निया, कोलोराडो, मिनिसोटा र न्यूयोर्कमा ओमिक्रोन भाइरसको संक्रमण देखिएको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। नेपाली कंग्रेसले सबै ठूला परिवर्तनको नेतृत्व गरेर मुलुकमा समृद्धिको पूर्वाधार खड़ा गरेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। पार्टीको ध्यान अब तीनै तहको निर्वाचनमा केन्द्रित हुनुपर्नेमा उहाँको जोड़। राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा 12 को नतिजा प्रकाशन, वेबसाइटबाटै नतिजा हेर्न सकिने। र पूर्वी अफ्रिका भोकमरीको चपेटामा 2.5 करोड़ मानिस प्रत्यक्ष मारमा। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।